नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकसित गरिने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको भनाई। विदेशी मुद्रणको निर्भरता हटाई, राहदानी, नागरिकता र अन्त शुल्क टिकट स्वदेशमै छाप्ने सरकारको तयारी।
प्रतिनिधि सभा बैठकमा सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा। सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारको सक्रियता सकारात्मक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको टिप्पणी।
विश्व औसत भन्दा दोब्बर गतिमा तात्दै युरोपेली महादेश। अत्याधिक गर्मीका कारण ठूला सहरहरूमा संकटकाल र रेड अलर्ट जारी।
र फिफा विश्वकप 2026 नर्वेको सनसनीपूर्ण जित। 10 खेलाडीमा समेटिए पनि इङ्ल्यान्डले गरेको जादू। र आज हुने स्पेन र पोर्चुगल बीचको महाभिडन्तको विश्लेषण।
कार्यक्रम सुरु गरौँ। सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गरिने सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसिन्हाको भनाई सम्बन्धी प्रसङ्गबाट। नेपाल सरकारले राष्ट्रिय सुरक्षण दस्तावेजहरूको छपाई स्वदेशमै गरेर वार्षिक 40 अरब रुपियाँको वैदेशिक परनिर्भरता घटाउने दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमलसिन्हाले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गरिने बताउनु भएको हो। तर दुर्गममा विद्यार्थीले कापी किताब नपाइरहेका बेला फ्रिक्वेन्सी भ्यान र प्रेसका लागि करोडौं रुपियाँ विनियोजन गरिएको भन्दै संसदमा बजेट विनियोजनमाथि प्रश्न समेत उठेको छ। यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
आगामी आर्थिक वर्ष 2083-84 बजेटमा सञ्चार मन्त्रालय अन्तर्गत सुरक्षण मुद्रण केन्द्रका लागि 22 करोड र मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ भ्यान खरिदका लागि 15 करोड रुपियाँ विनियोजन गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसद रोशनी मेचेले दुर्गमका विद्यार्थीले पाठ्यक्रम नपाएको अवस्थामा यस्ता विलासी र प्राविधिक खरिदको औचित्य के भन्दै सरकारलाई प्रश्न गर्नुभएको थियो। सांसदको सोही प्रश्नको जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले शैक्षिक सामग्री र सञ्चार पूर्वाधार फरक विधा भएकाले यसलाई एक अर्काको विकल्पका रूपमा हेर्न नमिल्ने प्रष्टीकरण दिनुभयो। जनताको करको 1 रुपियाँ पनि दुरुपयोग हुन नदिने दावी गर्दै मन्त्री तिमिलसिन्हाले सुरक्षण मुद्रणमा गरिने लगानी उपभोग खर्च नभई देशका लागि नयाँ स्रोत सिर्जना गर्ने पुँजीगत लगानी भएको जिकिर गर्नुभयो।
नरहेको वार्षिक मर्मत सम्हार र अपग्रेड गर्न निकै ठुलो खर्च जुन झन्डै नयाँ किन्न भन्दा पनि बढी लाग्ने देखिएको र उच्च मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ ब्यान्डको क्षमता भन्दा पनि उच्च क्षमता हाई फ्रिक्वेन्सी रेन्जमा चाहिँ नयाँ मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ ब्यान्ड खरिद गर्न आवश्यक र मिटर रेन्जमा भएकोले समेत मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ ब्यान्ड खरिद गरी सञ्चालन गर्न
मन्त्री तिमिल सिन्हाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको मापदण्ड अनुसार नेपालमा रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणाली आवश्यक रहेको र हाल प्रयोगमा रहेको भ्यान 25 वर्ष पुरानो भई काम नलाग्ने अवस्थामा पुगेकाले 15 करोडको नयाँ अत्याधुनिक चलायमान प्रयोगशाला किन्न लागि जानकारी दिनुभयो। सरकारलाई फ्रिक्वेन्सी व्यवस्थापनबाट मात्रै वार्षिक 4 अर्ब 15 करोड रुपियाँ प्रत्यक्ष राजस्व प्राप्त भइरहेको र यस क्षेत्रको कुल ग्रास्त उत्पादन जिडिपीमा 1.5% योगदान रहेको सरकारी तथ्याङ्क छ। नयाँ प्रविधि आएपछि अवैध फ्रिक्वेन्सी नियन्त्रण भई राजस्व अझै बढ्ने र सीमावर्ती क्षेत्रमा हुने अन्तर्देशीय फ्रिक्वेन्सी हस्तक्षेप रोकिने सरकारको विश्वास छ। यद्यपि आलोचकहरू भने सरकारले योजनाहरू कागजमा जति उत्साहप्रद देखाए पनि समयमै खरिद प्रक्रिया पारदर्शी नहुने र कतिपय उपकरणहरू थन्किने गरेका विगतका नजिरहरू रहेकाले सुशासन र वास्तविक प्रतिफलमुखी कार्यान्वयन नै अहिलेको मुख्य चुनौती भएको बताए। सुरक्षण दस्तावेजको छपाई स्वदेशमै गरेर अरबौं जोगाउने र प्रविधिको प्रयोगबाट राजस्व बढाउने सरकारी योजना आफैमा सकारात्मक देखिए पनि संसदमा उठेका आम नागरिकका आधारभूत आवश्यकता र प्राविधिक लगानी बीचको सन्तुलन मिलाउनु सरकारको आगामी परीक्षा हुनेछ।
प्रतिनिधि सभामा आज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणमा देखिएको सक्रियतालाई सकारात्मक रूपमा लिएको जनाएको छ। प्रतिपक्षले सरकारका राम्रा कामको प्रशंसा गर्न कन्जुसाई नगर्ने स्पष्ट पारे पनि संसदप्रति उत्तरदायी हुन र वन्यजन्तु आक्रमण जस्ता जनसरोकारका गम्भीर मुद्दामा ठोस कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। यसैगरी संसदमा आजै सभामुखले सम्भावित मनसुनजन्य विपद व्यवस्थापन र सांसदका प्रश्नको जवाफ दिन सरकारलाई विशेष निर्देशन समेत दिनुभएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सरकारले सुरुवाती 100 दिनमा गरेका प्रयासहरूलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। सुशासन, प्रशासनिक सुधार र सेवा प्रवाहमा सरकार सक्रिय देखिएको उल्लेख गर्दै उहाँले सरकार सफल हुँदा अन्तत देश र जनता नै सफल हुने धारणा राख्नुभयो। तर उहाँले लोकतन्त्रमा प्रश्न गर्नु विरोध नभएर उत्तरदायित्व भएको स्मरण गराउँदै सरकारलाई संसदप्रति जवाबदेही भन्न आग्रह गर्नुभयो। संविधान संशोधनको चर्चा चलिरहेका बेला नेता आङदेम्बे र संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई दुवैले सर्वपक्षीय संवादको आवश्यकता औल्याउनु भयो। अध्यक्ष राईले संविधानको आधारभूत संरचनालाई यथावत राखेर मात्र अन्य विषयमा गम्भीरतापूर्वक संशोधन गरिनुपर्ने धारणा राख्नुभयो। बहसका क्रममा नेता आङदेम्बेले मुलुकका विभिन्न भागमा जंगली हात्तीको आक्रमणबाट भएको मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई राहत बाँडेर मात्र पन्छिना नमिल्ने चेतावनी दिनुभयो।
वर्षौंदेखि आतंक मचाइराखेका हात्ती र अन्य जंगली जीव जन्तुहरूको नियन्त्रण गर्न सरकारले प्रभावकारी योजना ल्याउन किन सकिरहेको छैन? स्थानीय बासिन्दा आफ्नै घर र खेत बारीमा असुरक्षित जीवन बिताउन बाध्य किन भइरहेका छन्? सरकारले राहत बाँडेर दायित्व पूरा हुँदैन। सभामुखले जंगली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्।
बैठकमा साना दलका तर्फबाट बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दार्चुला टिंकर सड़क निर्माणलाई तीव्रता दिन र राष्ट्रिय गौरवका आयोजनाहरू सीमावर्ती क्षेत्रमा केन्द्रित गर्न माग गर्नुभयो। साथै उहाँले सुकुम्बासीहरूलाई यथाशीघ्र धनि पूर्जा उपलब्ध गराउन र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रूपमा विकास गर्न समेत ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका यी र यस्ता अनेकौं जनसरोकारका विषयहरूमा सरकारलाई संसदले सचेत गराएको छ। सभामुख टोल प्रसाद अर्यालले सांसदका प्रश्नहरूको जवाफ दिन र आगामी मनसुनजन्य प्राकृतिक विपदको पूर्व तयारी बारे सदनलाई तत्काल जानकारी गराउन सरकारलाई निर्देशन दिनुभयो।
सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्त्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
प्रतिपक्षले सरकारको कामको प्रारम्भिक समीक्षामा लचकता र रचनात्मक सहयोगको संकेत दिएको छ, तर संसदले दिएको विपद पूर्व तयारीको निर्देशन र जनसरोकारका सवालमा सरकारले कस्तो जवाबदेहिता प्रस्तुत गर्छ त्यो भने आगामी दिनमा स्पष्ट हुनेछ।
कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। जलवायु परिवर्तनको गम्भीर असरका कारण युरोपेली महादेश यति बेला इतिहासकै घातक ताप लहरको सामना गरिरहेको छ। आज जुलाई 6 सम्म आइपुग्दा प्रमुख सहरहरूको तापक्रम पुनः डरलाग्दो रूपमा बढ्न थालेको छ। थप विवरण सहितको यो विशेष रिपोर्ट।
विश्वव्यापी उष्णताको चपेटामा परेको युरोपमा आज गर्मीले फेरि उग्र रूप लिएको छ। हालै जर्मनीको सारब्रुकेनमा इतिहासकै उच्च 41.3 डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो भने स्पेनमा गर्मीकै कारण छोटो अवधिमा नै 327 जना भन्दा बढीले ज्यान गुमाइसकेका छन्। आजको मौसम विवरण अनुसार सामान्यतया चिसो मौसम हुने बेलायतको लन्डनमा समेत तापक्रम हत्तै बढेर 34 डिग्री सेल्सियस पुगेको छ भने फ्रान्सको पेरिस र स्पेनको म्याड्रिड तापक्रम 38-40 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। अत्याधिक गर्मी र तीव्र वायुचापका कारण स्पेन र फ्रान्सका वन क्षेत्रमा भीषण डढेलो फैलिएपछि हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। स्वास्थ्य जोखिम उच्च बनेपछि पेरिस लगायतका ठूला सहरहरूमा आपतकालीन योजना लागू गर्दै ठूला सार्वजनिक कार्यक्रम र संगीत महोत्सवहरू रद्द गरिएका छन्। विज्ञहरूका अनुसार युरोप विश्वकै सबैभन्दा छिटो तात्ने महादेश हो, जहाँ विश्व औसत भन्दा दोब्बर गतिमा ताप वृद्धि भइरहेको छ। स्विस हिमनदी अनुसन्धानकर्ताहरूले पर्वतीय क्षेत्रको हिउँ समयभन्दा निकै अगावै सकिएर हिमनदीहरू तीव्र रूपमा पग्लिन थालेको चेतावनी दिएका छन्।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी फिफा विश्वकप 2026 अब आफ्नो निकै रोमाञ्चक मोडमा आइपुगेको छ। ब्राजिल र मेक्सिको जस्ता महारथीहरू घर फर्किएका छन् भने युरोपका पावर हाउसहरू नयाँ इतिहास रच्ने दौडमा छन्। आज हामी चर्चा गर्दैछौँ सनसनीपूर्ण नर्वेको ऐतिहासिक जित, 10 खेलाडीमा समेटिएर पनि इङ्ल्यान्डले गरेको जादु र आज राति हुने स्पेन र पोर्चुगल बीचको महाभिडन्तको। प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
मैदानमा एर्लिङ हल्यान्डको जुल्फी कपाल देखिने बित्तिकै विपक्षी डिफेन्डरहरू डराउन थाल्छन्। हिजो रातिको फिफा विश्वकप 2026 को अन्तिम 16 खेलमा पनि त्यस्तै भयो। 5 पटकको विश्व विजेता ब्राजिल विरुद्ध हल्यान्डले खेलभरि धेरै पटक बल छुन पाएनन्, तर जति पटक पाए त्यसलाई गोलमा बदलिदिए। हल्यान्डले विपक्षीको डिबक्स भित्र जम्मा 4 पटक मात्र बल छोएका थिए, तर खेलको 79 मिनटमा एउटा सुन्दर हेड मार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसको 11 मिनटपछि डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त लो ड्राइभ गोलले उनको क्षमता कति खतरनाक छ भन्ने देखायो। यो विश्वकपमा उनको 7 गोल हो, जसले उनलाई गोल्डन बुटको दौडमा केलियन एम्पावे र लियोनल मेसीसँगै शीर्ष स्थानमा पुर्याएको छ। खेलको अन्तिमतिर ब्राजिलका नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि ब्राजिल 2-1 स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरियो र नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको समेत घोषणा गरे। सन् 1998 पहिलोपटक विश्वकप खेलिरहेको नर्वेका लागि यो जित सपना जस्तै हो। खेल सकिएपछि हल्यान्डले समर्थकहरूसँगै बसेर ड्रम बजाउँदै नर्वेको प्रसिद्ध भाइकिङ रो शैलीमा खुसी मनाए। नदीमा डुङ्गा खियाए जस्तो गरी शरीरलाई पछाडि लगेर पुरै बलका साथ छाल छिछोल्ने यो साङ्केतिक उत्सवले अहिले विश्व तताएको छ। न्युयोर्कको ऐतिहासिक टाइम्स स्क्वायरदेखि ओस्लोका सडकहरू अहिले भाइकिङ रोमय बनेका छन्। इतिहासकारहरूका अनुसार भाइकिङ रोको अर्थ घरबाट टाढा जाने र जित हासिल गर्नु हो, जुन नर्वेले मैदानमा प्रमाणित गरिरहेको छ। अब नर्वेको भेट क्वार्टर फाइनलमा इङ्ल्यान्डसँग हुनेछ। घरेलु टोली मेक्सिको तीव्र दबाव र एजेटका रङ्गशालाको चुनौतीपूर्ण उच्च उचाइलाई पार गर्दै इङ्ल्यान्डले मेक्सिकोलाई 3-2 पराजित गर्यो। जुड बेलिङ्गमको 2 गोल र ह्यारिकेनको पेनाल्टीको मद्दतले इङ्ल्यान्डले जित त निकाल्यो, तर यो जित निकै महँगो साबित भएको छ। खेलको 54 मिनटमा जरेल कोन्साले रातो कार्ड पाएपछि इङ्ल्यान्डले बाँकी समय 10 खेलाडीमै खेल्नु पर्यो। त्यति मात्र होइन, विजयको हर्षोल्लास मनाउने क्रममा विज्ञापनको होर्डिङ बोर्डबाट खसेर मिडफिल्डर जोर्डन हेन्डरसनको नाडीमा गम्भीर चोट लागेको छ। प्रशिक्षक थोमास टुखलका अनुसार हेन्डरसन अस्पताल भर्ना भएका छन् र आगामी शनिबार मायामीमा हुने नर्वे विरुद्धको खेलमा उनी र चोटग्रस्त रिस जेम्स टोलीमा हुने छैनन्। इङ्ल्यान्ड र नर्वेले क्वार्टर फाइनलको यात्रा तय गरिसक्दा अब विश्वकपको वास्तविक रोमाञ्चकता आज राति डालसमा देखिँदैछ। युरोपेली च्याम्पियन स्पेन र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल आम्ने सामने हुँदैछन्। यो खेललाई धेरै विश्लेषकहरूले असली विश्वकपको सुरुवातको रूपमा हेरेका छन्। स्पेनका 65 वर्षीय प्रशिक्षक डेला फुन्टे आफ्नो टोली उत्कृष्ट लयमा रहेको दावी गर्छन्। बार्सिलोनाका 18 वर्षीय युवा सनसनी लामिन यामलले हामी स्पेन हौ, कसैसँग डराउँदैनौँ भन्दै सिधै उपाधिमा आँखा गाडेका छन्। अर्कोतर्फ 41 वर्षीय भेटरान स्टार क्रिस्टियानो रोनाल्डोका लागि यो प्रत्येक खेल करियरकै अन्तिम विश्वकप हुने सक्ने सम्भावना छ। उज्बेकिस्तान विरुद्ध 2 गोल गरेर लयमा फर्किएका रोनाल्डोलाई प्रशिक्षक मार्टिनेजले सुरुवाती 11 मैदानमा उतार्ने पक्का छ। यी दुई टोली बीचको पछिल्लो भिडन्तमा पोर्चुगलले बाजी मारेकाले आज स्पेन बदला लिने सोचमा हुनेछ। अनुभव र युवा जोसको यो महाभिडन्तमा कसले बाजी मार्ला? के रोनाल्डोको यात्रा जारी रहला या यामलको स्पेनले अर्को फड्को मार्ला? संसारभरका फुटबल प्रेमीहरू अहिले प्रतीक्षारत छन्।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।